मैं उसी जगह था जहाँ से उन्हें निकाला गया। उनकी गाड़ी बहुत बुरी तरह से उलट गई थी। मैं एम्बुलेंस से पहले मौके पर पहुंच गया था। आपके वालिद हैं वो?
मेरी फाइल पर साइन कर दीजिए, मैं चला जाऊंगा। आपका मुद्दई आ चुका है यहाँ पर, उसका काम मुकम्मल कर दें। हाथ जोड़ता हूँ, प्लीज मेरा काम कर दीजिए।
आप प्लीज जाइए, आप तशरीफ ले जाइए। अब उसकी हालत कैसी है?
प्लीज मेरा काम कर दीजिए।
ठीक नहीं,
प्लीज।
कोमा में
घूम रहा हूँ और यहाँ पे आप लोग
बहुत अफसोस है। इंशाल्लाह बहुत जल्दी होश आ जाएगा।
एक्सीडेंट की वजह क्या था?
मेरे ख्याल में स्पीड बहुत ज्यादा थी, वो बैलेंस खो बैठे और कच्ची सड़क पर चले गए और इसके नतीजे में गाड़ी उलट गई।
हो ही नहीं सकता, बाबा कभी भी तेज नहीं चलाते।
अफसोस है कि उस वक्त ट्रैफिक नहीं था और किसी ने एक्सीडेंट का मंजर भी नहीं देखा, लेकिन ब्रेक की लाइनों से रफ्तार का अंदाज़ा लगाया जा सकता है।
शायद आपको गलतफहमी हो रही हो, मुझे यकीन है आपको गलतफहमी हुई है। मैं वालिद को जानता हूँ अपने।
देखिए हमारा तो यही अंदाज़ा है, लेकिन अब मज़ीद तहकीकात से
काम है और आप लोग यहीं पे मुझे।
अरे भाई कहा तो है कि दूसरे मुद्दई को भी आने दीजिए, आप बैठिए। तो कैडिट मुकीमी मुकीमी
समझ ही नहीं आता यहाँ पर आओ। वक्त नजर
जी सर, गाड़ी में जो सामान रखा है वो इन्हें दे दो।
बाबा इन चीज़ों के लिए यहाँ आए थे, इन चीज़ों का व्यापारी यहीं रहा होगा। ये सामान दो थैलों में भरा था। अम्मी आपको यकीन है कि बाबा ने आपसे कुछ नहीं कहा? आपको यकीन है कहा था कि वो करज जा रहे हैं?
कल सुबह हमने करज की दुकान के बारे में बात की थी।
मेरे समझ में नहीं आता, वो जब भी बाहर जाते थे रात को फोन करके मुझको बता देते थे, मैं उनके प्रोग्राम से मुत्तला हो जाता था।
इस्माइल तुम्हें तो उन्होंने अपने आखिरी पैगाम में कुछ नहीं कहा था।
क्या कहेंगे?
पता नहीं, उनका पैगाम बिल्कुल मुभम है।
क्या मतलब मुभम है?
लगता था कोई चीज उन पर बोझ बनी हुई थी, वो कह नहीं पाए थे। वो सिर्फ परेशानियों और इस तरह की चीजों के बारे में बात करते थे। मैं अब जाऊं जाके देखा।
अम्मी इजाजत नहीं देंगे।
सिर्फ चंद मिनट के लिए।
मोहतरमा रात के खाने का वक्त है।
बहुत बहुत शुक्रिया, मुझे भूख नहीं है।
देखें आपका मरीज एक दो दिन में ठीक नहीं होगा, हिम्मत से काम लेना होगा।
मेरे हाल से कुछ नहीं उतर रहा है, मेरे शोहर यहाँ जेरे इलाज है, खाना खाकर क्या करूँगी।
मोहतरमा मैं आपसे एक चीज़ कहना चाहती हूँ, हंसिएगा मत। मैंने कई मरीजों को कोमा में जाते हुए देखा है। एक तो जवान लड़की थी, अभी अभी गरीब की शादी हुई थी, क्या पता एक्सीडेंट में जख्मी हुई थी, पता नहीं, बस कोमा में चली गई थी। उसका शौहर बार बार उस कदर इसको सराहने आता था और उससे बातें करता था, लड़की को होश आ गया। इस रिस्क की कसम है, वो खुद कह रही थी कि उस वक्त के जब वो कोमा में थी अपने शौहर की आवाज़ सुनती थी। वो कहती है कि यही बात बाइस बनी उसके होश में आने का।
उसकी आवाज़ सुनती थी
जी। अब जबकि डॉक्टर मेरी बात तस्लीम नहीं करते, लेकिन मैंने तो अपनी आंखों से देखा है। लड़की को अपने शौहर की तमाम बातें याद थी, यहाँ तक कि वो ये भी बता देती थी कि किस दिन उसके शौहर ने क्या कहा है। खुदा की कसम जब मैं ये बातें करती हूँ तो मेरे रोंगटे खड़े हो जाते हैं। आप भी जाएं अपने शोहर से बातें करें, मैं मुदाखलत नहीं कर रही हूं, लेकिन अगर वो जान जाएं कि आप उनको कितना चाहती हैं तो वो होश में आ जाएंगे। एक साहिबा ने बहुत अच्छी बात की है कि ऐसे मरीज़ की तीमारदारी के लिए सब्र अयूब, असाए मूसा और दमे ईसा चाहिए। भई
मेरे पास तो इनमें से कुछ भी नहीं।
आप सब्र तो कर ही सकती हैं, हम औरतों की इज्जत हमारे सब्र के बराबर है। मैं अब चलती हूँ।
मुर्तज़ा, मेरी आवाज सुन रहे हैं आप? मैं आपको दोबारा जिंदा देखना चाहती हूँ आपको होश आ जाए। मेरा सब्र बहुत ज्यादा है। मुर्तज़ा, आंखें खोले ना, अपनी आंखें खोले मेरी जान। मैं आपकी आवाज सुनना चाहती हूँ। मेरा नाम लेकर पुकारे। आज का दिन एक बरस बन के गुजरा है, आपको मेरी कोई फिक्र नहीं। मैं आपके बगैर क्या करूंगी? इस जिंदगी में किसका सहारा लूं? कहां जाऊं? आंखें खोले मुर्तज़ा, आंखें खोले ना प्लीज, आंखें खोल।
ख्वाब के बाद मुझे यकीन हो गया कि मुझे तुमसे बात करनी है। आज रात आऊंगा और वही हमेशा की जगह चलेंगे।
अम्मी, काश बाबा के कपड़े गाड़ी में रहने देती।
सब लोग कहाँ गए? मेरे तो जहन से निकल गया था।
मैंने उन्हें तेहरान वापस कर दिया, वरना वो सब होटल आना चाहते थे।
बहुत अच्छा किया बेटा, उन्हें अपना काम करने दो।
मुनिस भूपी से कैसे कहें? मैं फोन करूं या आप करेंगे?
मैं फोन करती हूँ। मुझे सबसे ज्यादा फिक्र मुनिस की ही है। मैं किस तरह सड़क और एक्सीडेंट की तफसीलात बताऊं कि उन्हें सदमा ना पहुंचे ज्यादा?
नासिर साहब को कह देंगे, वो खुद उन्हें किसी तरह से बता देंगे।
क्या बात हुई है?
अम्मी एक बात मुझे खटक रही है, जहन परेशान है।
कौन सी चीज?
पुलिस का कहना है कि बाबा के एक्सीडेंट की वजह उनकी तेज रफ्तारी है।
मुर्तजा और तेज रफ्तारी,
यही ना बात समझ में नहीं आ रही। एक तरफ करज काशान हाईवे, दूसरी तरफ गुड़िया, ये सारी चीजें समझ में नहीं आ रही।
बेटा खुदा पे भरोसा रखो, इस वक्त सबसे अहम चीज तुम्हारे बाप की सलामती है। इंशाल्लाह होश में आके खुद ही बता देंगे कि क्या हुआ था आखिर।
मैं जरा टहल के आता हूं।
मुर्तजा साहब, सलाम अलैकुम।
अलैकुम अस्सलाम।
मेरे भाईजान की कंडीशन कैसी है?
इंशाल्लाह ठीक हो जाएंगे।
अगर मैं उन्हें यहाँ से ले जाना चाहूँ तो?
मेरा मशवरा यह है कि ये काम ना करें, लेकिन अगर आप उन्हें इसरार पर ले जाना चाहती हैं तो ये काम सिर्फ उनकी अहलिया की इजाजत से हो सकता है।
डॉक्टर साहब, वो जो वहाँ सोए हैं मेरे भाई हैं, मेरी जान है, मेरा दिल है टुकड़ा है, और आप कहते हैं कि उसको ले जाने के लिए उससे इजाजत लूं?
आराम से।
अगर मेरे भाई का एक बाल भी बीका हुआ तो मैं इस अस्पताल की ईंट से ईंट बजा दूंगी, तबाह करके रख दूंगी।
कंट्रोल रखो,
मैं कैसे चुप रहूं? मेरे सामने से दूर हो जाओ। मेरी फूल सी बच्ची अपनी बीवी को कब्र तक पहुंचा दिया, क्या हुआ है? तुम पर जरा सा भी असर पड़ा? और अब मैं ये तवक्को रखूं कि मेरे भाई के लिए हमदर्दी करोगे?
तुम्हारी तबीयत तो ठीक है?
फूफी जान, आपकी तबीयत ठीक नहीं है।
हाँ ठीक हूँ, बिल्कुल ठीक हूँ।
जो आग इब्राहिम को नहीं जलाती, जो दरिया मूसा को गर्क नहीं करता, जो मछली यूनुस को नहीं निगलती, बिलकती हुई मां अपने बच्चे को दरियाए नील की लहरों के सिपुर्द कर देती है ताकि पानी का बहाव उसे ऐसी जगह ले जाए जहां उसके खून के प्यासे बैठे हुए हैं। एक और वाकया जिसमें भाई अपने एक भाई को कुएं में डाल देते हैं और वो अजीज मिस्र के घर में पलता बढ़ता है। क्या हम इन बातों पर गौर नहीं कर सकते? क्या हम इन आयात में तदब्बुर नहीं करते? अगर जमीन व आसमान सब मिलकर हमें नुकसान पहुंचाना चाहें लेकिन खुदा की मर्जी और मशीयत ना हो तो पत्ता भी अपनी जगह से नहीं हिल सकता। मेरा मुहाफिज वो है जिसे मैं जानती हूं, तो वो शीशे को पत्थर के पास भी महफूज रख सकता है। हमें अल्लाह की तदबीर पर एतमाद करना चाहिए, उसकी हिकमत पर ईमान लाना चाहिए। खुलासा ये कि हमें खुद को اللہ کے سپرد کر دینا چاہیے۔ یا رب العالمین، اگر ہم جانتے کہ ہم جس مصیبت میں بھی گرفتار ہیں وہ معشوق کی طرف سے ہے جو ہمیں اپنی طرف بلا رہا ہے، تو یہ کہتے کہ خدایا ہماری ساری زندگی مصیبتوں سے بھر دے۔ یا رحمان یا رحیم، ہم تیری رضا پر راضی ہیں۔
مریضوں کے شفا کے لیے ایک بلند تر صلوات دیجیے۔
اللہم صلی علی محمد و آل محمد۔
ہاں میری جان اسماعیل، السلام علیکم۔ الحمدللہ شکر، میں تمہارے باپ کے پاس جا رہی ہوں۔ نہیں ضرورت نہیں ہے، تم زحمت نہ کرو۔ ٹھیک ہے ٹھیک ہے، پریشان نہیں ہونا۔ خدا حافظ۔ خدا حافظ۔ السلام علیکم۔
وعلیکم السلام محترمہ، کیسی ہیں آپ؟ ٹھیک ہیں
الحمدللہ۔ تمہارا ہاتھ کیسا ہے بھیا؟
اب بہتر ہے، کام چل رہا ہے اسے،
خدا کا شکر ہے۔ اچھا میں چلوں۔
السلام علیکم حاجیہ صاحبہ، کیسی ہیں؟
الحمدللہ۔
السلام علیکم،
کیسی ہیں آپ؟
آج آپ 10 منٹ دیر سے آئی ہیں، میں نے سوچا کہ شاید آپ نے اپنا دن اپنی نند کے ساتھ چینج کر لیا ہے۔
ایک جگہ کام تھا، کچھ دیر ہو گئی۔ ایک منٹ رکیں، یہ آپ کی امانت۔
ہائے بہت بہت شکریہ، میرا نہیں خیال تھا کہ آپ کو یاد رہے گا۔
حاجی صاحب کربلا سے لائے ہیں، مس بھی کیا ہوا ہے، ہمارے لیے ضرور دعا کرنا۔
ہماری دعا کی تو کیا اہمیت ہے، آپ ہمارے لیے دعا کیجیے گا،
انشاءاللہ آپ کی دعا بھی مستجاب ہوگی
انشاءاللہ۔
اچھا میں چل۔
سنیے حاجی صاحبہ، کل رات ریڈیو پر آپ کے بیٹے کا جو پروگرام آ رہا تھا وہ میں سنانے لے گئی تھی حاجی صاحب کے لیے۔
بہت شکریہ بیٹی،
کوئی بات نہیں۔
السلام علیکم۔
وعلیکم السلام، کیسی ہیں آپ؟ ٹھیک ہیں۔
السلام علیکم، کیا حال ہے بھائی مرتضیٰ صاحب؟ بڑے اچھے لگ رہے ہیں ماشاءاللہ، کیا ہو رہا ہے بھائی یہاں پر؟ آج آپ سے بہت ساری باتیں کرنی ہے۔ سب سے پہلے یہ دیکھیں، اچھی ہے نا؟ سنار نے آج بنا کے دیا۔ میں نے اسے کہا تھا کہ یہ در نجف مجھے سب سے زیادہ عزیز آدمی نے دیا ہے، اس پہ خراج بھی نہیں پڑنی چاہیے اور گم ہونا تو بہت دور۔ ایک اور اچھی سی خبر سناؤں، آپ لوگوں کے لیے کتنے عزیز ہیں بھائی، آپ کے ساتھیوں نے کوئی کسر نہیں چھوڑی ہے۔ آپ یہ سنیں
مرتضیٰ بھائی، آپ کو یاد ہے کہ ایک دن ہمیں ایک جگہ جانا تھا، میں تازہ روٹی لے نکلے گیا تھا تاکہ راستے میں ناشتہ کر سکیں، لیکن میں سوتا ہی رہ گیا۔ آپ نے فون کرے کہا تھا کہ سست آدمی اٹھو، روٹی تو نہیں لے پاؤ گے، اٹھو اٹھو دیکھتے ہیں تم اپنی زندگی میں کیا کر پاتے ہو۔ میں نے بھی تمہارے جواب پہ کہا تھا کہ بھائی مرتضیٰ، ہماری عادت یہ ہے کہ جہاں رزق ملتا ہے بیٹھ جاتے ہیں، اگر میں آپ کے پاس چلا آؤں تو کیا ہوگا، میں دوبارہ سو گیا۔
ارے بھائی صحیح سے تو اللہ بچائے، یہ واقعہ مجھے بہت اچھی طرح یاد ہے۔
میں کہوں کہ سست آدمی اٹھو مرتضیٰ، تم تو پتہ نہیں کس کس مقام پر پہنچے ہو، ہمارے دل و درد کی دوا کیوں نہیں کرتے بھائی مرتضیٰ، ہماری فکر کرو۔ اچھا اب اٹھو، اور ایک مہینہ ہو گیا ہے، اٹھو بھائی، اٹھو اٹھو۔
कल सुबह दूसरे कमरे में जो मरीज है उसे चेक कर लेना।
जरूर।
शुक्रिया।
जी जरूर। खुदा हाफिज़। समीरा,
सलाम अलैकुम।
वालेकुम सलाम। क्या हुआ है बीबी?
मैं सुबह से आपका इंतजार कर रही हूं। मैं गमगीन हूं आजिया खानम, मेरी तबीयत ठीक नहीं है।
ये लो बेटी।
बहुत बहुत शुक्रिया।
पूरा पी लेना।
आज मुझे एक खत मिला है।
कैसा खत?
वो मुझे 6 महीने के लिए छोड़कर जाना चाहता है।
6 महीने? कहाँ?
अपने काम के सिलसिले में ट्रेनिंग के लिए बाहर जाना चाहता है।
ये तो बहुत अच्छी बात है। ये तो डिप्यूटेशन है ना, वो ऐशो नोश के लिए तो बाहर नहीं जा रहे।
मुझे उन्होंने इस बारे में कुछ भी नहीं बताया था। हकीकत यह है कि सासान हमेशा घर से दूर रहना चाहते हैं। ये बातें सब बहाना है। क्या मैं इतनी बुरी बीवी हूँ?
बेटी, ये एक तालीमी सफ़र है, उसका तुम्हारे अच्छे या बुरे होने से कोई ताल्लुक नहीं है। वो चाहता है तरक्की करे, उसकी तरक्की तुम्हारी तरक्की है।
आप बहुत खुशगुमान हैं।
कभी कभी हम दूसरों की रफ्तार और गुफ्तार से ऐसा नतीजा निकालते हैं जो उनकी हकीकी नियत से अलग होता है। इतनी जल्दी फैसला ना करो, पियो ना।
अम्मी,
उठ गई बेटा?
डर लग रहा था।
अरे मेरा बच्चा। अस्सलाम वालेकुम सियामक साहब।
सलाम अलैकुम फरूख साहिबा।
माफ़ कीजिएगा इतनी रात में आपको डिस्टर्ब किया।
नहीं, ऐसी कोई बात नहीं, सब ठीक है।
बड़े दिनों से आपकी खैरियत मालूम नहीं की थी, सोचा आपका ये अहवाल पुरसी करूँ।
खुदा आपकी वालदा की मगफिरत
करे। उनकी कब्र पर गई थी, वहाँ आपका गुलदान भी था।
जी, खुदा सारे मोमिनीन की मगफिरत करे।
मैं भी माँ की कब्र पर गया था खुदा हाफिजी करने।
खुदा हाफिजी?
जी हाँ, वापसी का टिकट ले लिया है, कुछ दिनों के बाद फ्लाइट है।
जब से माँ का साया सर से उठा है, मेरे लिए इस जगह ज़िंदगी गुजारना नामुमकिन हो गया है।
तो आपके घर का क्या होगा?
मैं आपके हाथ जोड़ता हूँ, इस घर की देखभाल करें।
मैं तो खुद घर ढूंढ रही हूँ।
देखिए फरूख साहिबा, मेरी माँ की ख्वाहिश थी कि आप इस घर की देखभाल करें। मैं भी किसी को
नहीं जानता जिसके हवाले ये घर करूं। मैं आपसे इल्तिजा करता हूं, प्लीज़।
अच्छा, अली कहाँ है?
वो अभी तक नहीं आया है।
अच्छा, आपके बच्चों की
किफालत आपके हाथ में है, क्या ऐसा नहीं है?
उसे यहाँ लाकर बंद
कमरे में रखूं? वो कोई इतना बच्चा भी नहीं है कि हमेशा मेरे साथ रहे। यहाँ नहीं रहना चाहता है वो।
जी हाँ, आप जानती हैं कि मैं भी एक बाप
हूँ। खूब समझता हूँ फरूख साहिबा, आपने मेरे सवाल का जवाब नहीं दिया, मैं इंतज़ार कर रहा हूँ।
सियामत साहब,
मैं आपसे कोई वादा नहीं कर सकती, میری صورتحال بھی مبہم ہے۔
دیکھیے فروخ صاحبہ، میں رات میں اس وقت آپ کو ڈسٹرب کرنے نہیں آیا ہوں اور نہ آپ پر دباؤ ڈالنا چاہتا ہوں۔ میں چاہتا ہوں اپنے بارے میں فیصلہ کروں۔ فروخ صاحبہ، چونکہ ماں آپ پر اعتماد کرتی تھی اور یہ کہ وہ جانتی تھی کہ میں نے کتنی مشکلیں جھیلی ہیں، وہ یہ سمجھتی تھی کہ اگر ہم لوگ شادی کر لیں گے تو اچھی زندگی گزار سکتے ہیں۔
مجھے اپنی پوزیشن کا کچھ نہیں پتا۔
میری وجہ سے دیر نہ کریں آپ۔ خدا حافظ۔
کاش میں بھی امی کی طرح آسانی سے آپ سے بات کر سکتا۔ دراصل کچھ دنوں سے کچھ چیزوں نے میرے دل و دماغ کو الجھا کے رکھ دیا ہے، نہیں پتا کس طرح سے بتاؤں، لیکن میں نے کبھی بھی خود کو اتنا اکیلا نہیں پایا تھا۔ کبھی بھی میں اس طرح سے تنہائی کا احساس نہیں کر رہا تھا۔ اب سمجھ میں آ گیا کہ جب بغیر مسئلے کی زندگی جی رہا تھا تو وہ آسانی آپ کی وجہ سے تھی۔ بابا جان اپنے اسماعیل کے لیے اٹھ جائیں، اپنے اسماعیل کے خاطر اٹھ جائیں۔
میں نے ڈسٹرب کیا؟
جی نہیں، کوئی بات نہیں، آئیے۔ اب ان کی طبیعت کیسی ہے؟
ایک مہینے میں کوما میں رہنے والے مریض سے کافی بہتر ہیں۔ آپ ریڈیو میں کام کرتے ہیں؟
جی ہاں۔
ہمارے اسپتال میں بہت سے لوگ آپ کا پروگرام سنتے ہیں۔
ان کی نوازش ہے۔ اچھا، میں نے کئی روز قبل ایک مقالے میں پڑھا تھا کہ کوما میں جانے والا مریض 10 سال بھی کوما میں رہ سکتا ہے، ہے نا؟
جی، اس کا امکان ہے۔
یعنی میرے بابا بھی اس خطرے کی زد میں ہیں؟
جی ہاں، آپ کے والد 1 مہینے سے کوما میں ہیں۔ میں اگر آپ کی جگہ ہوتی تو مختلف آپشنوں کے بارے میں سوچتی۔
دوسرے آپشن؟ کیا مطلب؟
آپ کی والدہ آپ کے بابا سے اس طرح سے بات کرتی ہیں گویا وہ ہوش میں ہیں اور ان کی آواز سن رہے ہیں۔ آپ نے اس بارے میں سوچا ہے؟ اگر خدا نخواستہ آپ کے والد کو ہوش نہ آیا تو آپ کی والدہ پہ کیا گزرے گی؟
میری والدہ ایک عقل مند خاتون ہیں، وہ خوب جانتی ہیں کیا کر رہی ہیں۔ وہ تو دوسروں کو زندگی گزارنے کا سلیقہ سکھاتی ہیں، آپ ان کی فکر نہ کریں۔
اگر آپ اپنی والدہ کو عقل مند سمجھتے ہیں تو میں انہیں ایک عاشق سمجھتی ہوں جو اپنے شوہر کے پاس بیٹھی ہوئی ہے اور دم نہیں مارتی۔
میرے بابا سانس تو لے رہے ہیں نا؟
سانس؟ جی ہاں، سانس لے رہے ہیں۔
لگتا ہے کہ آپ نے میرے بابا کے بارے میں فیصلہ پہلے سے کر ہی لیا ہے۔
جی نہیں، آپ نے مجھ سے ایک سوال کیا تھا، میں نے آپ کا جواب دے دیا۔
کیسے ہیں یہ ڈاکٹر صاحب؟
میرے حساب سے ٹھیک ہے، لیکن انصاف کی بات تو یہ ہے کہ آپ نے بھی اس 1 مہینے میں کوئی کسر نہیں چھوڑی۔ میں بھی ہر لمحہ گنتا رہتا ہوں تاکہ آپ کو خوشخبری سنا سکوں۔
خدا کا شکر۔
انشاءاللہ، بہت بہت شکریہ۔
خدا کا شکر۔
آپ کو یہ بھی بتا دوں کہ میں نے گزشتہ رات ٹی وی پروگرام میں آپ کی اجازت کے بغیر آپ اپنے شوہر کے لیے جو کر رہی ہیں اس کی بات کی تھی۔
کوئی بات نہیں، میں نے تو نہیں دیکھا، جاننے والوں نے دیکھا ہے۔
میرا خیال ہے کہ آپ کے بارے میں باتیں سن کر عوام کو حوصلہ ملے گا۔ پروگرام کے پروڈیوسر نے مجھ سے آپ کا موبائل نمبر بھی لیا ہے۔
بہت شکریہ، البتہ ان سے کہتے میں بات نہیں کرنا چاہتی۔
جیسے آپ چاہیں، میرا تو خیال تھا کہ عوام کو آپ کی باتیں اچھی لگی ہیں، کیونکہ میں نے جب یہ کہا کہ ملیہ صاحبہ ہر روز اپنے شوہر کے سرحانے آ کر ان سے بات کرتی ہیں اور ہم کوما کے اس مریض کے وائٹل سائنس پر اس کے مثبت اثرات دیکھ رہے ہیں، اس کے بعد ٹیلی فونوں کا ایک طوفان سا آ گیا۔
ایک نرس بتا رہی تھی کہ انہوں نے اپنی آنکھیں جھپکائی ہیں۔
میں بذات خود تو نہیں دیکھا، لیکن جیسے ان میں بہتری آ رہی ہے ہر چیز کا امکان ہے۔ میں آپ سے فقط یہ درخواست کرنے آیا تھا کہ اپنے حوصلے اسی طرح سے بلند رکھیں۔ خدا حافظ۔
شکریہ ڈاکٹر صاحب، آپ نے بہت زحمت کی، خدا کا شکر۔ سنو بیٹی۔
فرمائیں۔
ایک دو دنوں کے بعد مرتضیٰ صاحب کا برتھ ڈے، میں یہ کہہ رہی تھی کہ اگر آپ اجازت دیں تو ہم ان کے بچوں کو بلا لیں۔ ہاں
دیکھیں، برتھ ڈے منانا منع ہے کیونکہ اس سے دوسرے مریض ڈسٹرب ہوں گے۔
آپ پریشان نہ ہوں، میں وعدہ کرتا ہوں کسی طرح کا شور و غل نہیں ہوگا۔
جی نہیں، مجھے افسوس ہے۔ کتنے لوگ ہو جائیں گے؟
مجھے اور اسماعیل کو ملا کے 7 آدمی۔
آپ کے 6 بچے ہیں؟
آپ یہی سمجھ لیں۔ ہاں
آپ پریشان نہ ہوں، میں سب کچھ سنبھال لوں گا۔ کیا میں بیٹھ سکتا ہوں؟
بیٹھیں پلیز۔
دیکھیے، ہم ایک مہینے سے آپ کو مسلسل زحمت دے رہے ہیں، آپ کو کافی پریشان کیا ہے، بہت پریشان کیا ہے۔ دراصل بات یہ ہے کہ پرسوں کا دن میری ماں کے لیے بہت اہم ہے۔ دراصل میرے والدین کچھ بچوں کے سرپرست ہیں، یہ بچے ریہیبلیشن سینٹر میں زندگی گزار رہے تھے، ایک دن جا کے ملتے تھے ان سے۔ میرے والد ان کی تعلیم کا خرچہ اٹھاتے ہیں، انہیں یونیورسٹی بھیجتے ہیں، خلاصہ یہ کہ ہر وہ کام کرتے ہیں جو ایک باپ کرتا ہے، حتیٰ کہ ان کا جہیز بھی فراہم کیا۔ وہ بچے اب خود بہت کچھ بن گئے ہیں، میرے والد کی عمر 60 برس ہے۔ آپ نے خود ہی کہا تھا کہ ہمیں اپنے راستے کو جاری رکھنا چاہیے۔ اگر واقعی میں میرے والد کا آخری برتھ ڈے ہو تو ہمیں اجازت دیجیے اس سال بھی ان کے پاس رہیں، مہربانی کریں۔
سیب کے درخت کا خواب۔ اس خواب کے بعد مجھے یقین ہو گیا کہ مجھے تم سے بات کرنی چاہیے۔ آج رات آؤں گا اور وہی ہمیشہ کی جگہ چلیں گے۔ ایسی جگہ جہاں ہم بے تکلفی سے ایک دوسرے سے بات کر سکیں۔ میں چاہتا ہوں کہ ایک باری صحیح اپنی قسمت آزما لوں۔
البتہ بلا وجہ انسان کو امید لگا رکھنا مجھے بالکل پسند نہیں۔ میری مشکل یہی ہے، اگر خدا نہ خواستہ
اگر نہ ہوا تو ان سے دوسری دنیا میں ملاقات کی امید مجھے قوت دے گی۔
مونس پھوپھی کو تو جانتی ہیں، دکان میں قدم رکھتے ہی وہ ہنگامہ مچا دیں گی، ان کی طبیعت خراب ہو جائے گی۔
تم ملیحہ کے دور کے رشتے کے یتیم بچے تھے، میرے بھائی نے تمہیں پالا ہے، بس یہی۔
کل آپ 60 سال کے ہو جائیں گے میری جان، ایک بات آپ کے کان میں کہنی ہے، اسماعیل کے بارے میں۔
10-20
کس چیز کی مٹھائی کھا رہی ہو؟ ہسپتال میں میرے بھائی کے بے ہوش پڑے ہونے کی؟ بیچارہ میرا بھائی، کہ بچوں کے اس ریوڑ کو ان پہ لادے رکھا۔ ایک بات کہوں، اگر گلناز کی قسم نہ دی ہوتی تو میں۔
اگر تم مرتضی صاحب کی اس حالت کی وجہ سے مروت کر رہی ہو تو نہ کرو، جو کچھ کہنا ہے مجھ سے کہہ دو، مجھے سننے کی طاقت ہے، میں بچہ نہیں ہوں۔
اگر میرے بھائی بھی اگر بہت سارے دوسرے مردوں کی طرح اولاد کی خوشی نصیب ہوتی تو ان کی قسمت کاشان ہائی وے پہ انہیں نہ کھینچ لاتی اور ایکسیڈنٹ نہ ہوتا۔